मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये जो हुन बाबे की बाताले सचार जीवन होने ने हुन स्वर्गम जाना लै स्वर्गम जाना लै स्वर्गम जाना लै।
नमस्कार प्रिय श्रोता, बाइबलमा लेखिएको छ कि मानिस भोजनले मात्र होइन तर परमेश्वरको मुखबाट निस्कने वचनद्वारा बाँच्दछ। श्रोता, आत्मिक जीवन जिउन चाहनुहुन्छ भने तपाईँलाई परमेश्वरको वचनको खाँचो छ अनि त्यसलाई पुरो गर्ने यो वचन अध्ययन कार्यक्रमको उद्देश्य हो। यसकारण यस सुनौलो अवसरलाई नचुकाउनुहोस्। अब आउनुहोस्, प्रभुको सेवकसँगै वचन अध्ययनमा प्रवेश गरौँ।
मित्र, आज हामी बाइबल अध्ययन मत्ती 9 अध्यायबाट देख्न गइरहेका छौँ। अघिल्लो अध्यायमा हामीले 6 आश्चर्य कर्महरू देखेका थियौँ, जुनले यो प्रस्तुत गर्दछ कि प्रभु येशु राजासँग महान शक्ति र सामर्थ र अधिकार हरेक कुरामाथि छ। अनि यो अध्यायले उही विचारको निरन्तरताको जारी राख्छ। हामी देख्छौँ कि उहाँ शारीरिक चङ्गाईको आश्चर्यकर्म गर्नुभएको देख्छौँ। येशु कपर्नहुममा फर्किन्छन्। आउनुहोस्, मत्ती 9 अध्यायको 1 हेर्दै अगाडि बढौँ। यहाँ भनिएको छ, अनि उहाँ डुङ्गामा चढेर वारी तर्नुभयो र आफ्नो सहरमा आउनुभयो। येशु गद्रिनीहरूको मुलुकबाट आफ्नै सहर कपर्नहुममा फर्की आउनुभयो, किनभने गद्रिनीहरूले उहाँलाई चाहेनन्। पद 2 भनिएको छ, औ मानिसहरूले खाटमा पसिरहेको एकजना पक्षवाद भएको बिरामीलाई उहाँका ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षपातीलाई भन्नुभयो, हे पुत्र, साहस गर, तिम्रा पाप तिमीलाई क्षमा भयो। यस घटनाको विवरण मर्कुसको पुस्तकमा स्पष्ट गरी दिइएको छ। मर्कुस भन्छन् कि कसरी यस व्यक्तिलाई घरको छाना भत्काएर येशु हुनुभएको घरभित्र तल झारिए अनि प्रभु येशुले उसलाई निको पार्नुभयो, साथै पापको क्षमा पनि गर्नुभयो। चङ्गाई र पापको क्षमा आपसमा सँगसँगै जाँदछन्। पद 3 भनिएको छ, औ शास्त्रीहरूमध्ये कुनै कुनैले आपसमा भने, यिनीले त परमेश्वरको निन्दा गर्दा रहेछन्। यी शास्त्रीहरूले विचार गरे कि प्रभु येशूले यस बिमारी व्यक्तिलाई कहिले पनि हिँड्न सक्ने बनाउनुहुन्न। प्रभुले तिनीहरूको मनका विचारहरू र हृदयका दुष्ट विचारहरू बुझ्नुभएर तिनीहरूलाई सोध्नुभयो। पद 5, किनकि कुन चाहिँ सजिलो छ, तिम्रो पाप क्षमा भयो भन्नु कि उठ र हिँड भन्नु? तिनीहरूले उहाँको प्रश्नको उत्तर दिन सक्ने छैनन्। तर यदि तिनीहरूले उत्तर दिएको भए तिनीहरूले भन्नुपर्ने थियो। हामी सोच्छौँ कि दुवैवटै उत्तिकै महत्त्वपूर्ण र महान कुरा हुन्। पद 6 र 7 भनिएको छ, तर मान्छेको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार रहेछ भनी तिमीहरूले जान्न सक भनेर उहाँले त्यस पक्षवातीलाई भन्नुभयो, उड, तिम्रो बिस्तारा बोक र घर जाऊ। जब यो पक्षवाती रोगी उठ्यो र हिँड्न लाग्यो, यसको मतलब जसले उसलाई हिँड्न सक्ने व्यक्ति तुल्यायो उहाँले नै उसको पापहरूको क्षमा गर्न सक्नुहुन्थ्यो। मित्र, तपाईँ र म पापहरूको क्षमा गर्न सक्दैनौँ, केवल येशू ख्रिस्ट मात्र त्यो गर्न सक्नुहुन्छ। र जबकि हामी पापहरूको क्षमा गर्न नसकेकोले हामी आफैले मानिसलाई हिँड्ने तुल्याउन सक्दैनौँ, तर येशू परमेश्वरले मात्र त्यो गर्न सक्नुहुन्छ। मित्र, येशूमा कुनै कुरा पनि असम्भव छैन। यसपछि निम्न पदहरूमा हामी देख्छौँ कि येशूले मत्तीलाई बोलाउनुहुन्छ। यहाँ उल्लेख भएको मत्ती र मर्कुस 2:14 उल्लेख भएको लेबी एउटै नाम हो। आफै यहुदी भए पनि मत्ती गलिलको राजा हेरोदको सरकारमा कर उठाउने एकजना व्यक्ति थिए। मसुल उठाउनेहरू सबैजनाबाट घृणित सम्झिन्थे, किनभने तिनीहरूले उचितभन्दा धेरै कर उठाएर त्यसको बढ्ता पैसा आफैसित राख्थे। यसरी तिनीहरू धनी हुन्थे। कर उठाउने जस्तो दुष्ट मानिसलाई येशूले आफ्नो चेला हुनको निम्ति बोलाउनु भयो भन्ने कुरा अवश्य अचम्म मान्नुपर्ने कुरा हो। तर हामी यहाँ येशूको अनुग्रह देख्न सक्छौँ। अनि जब येशूले लेवीलाई बोलाउनु भयो तब लेवीले के गरे? तिनले तत्काल आफैले थुपारेको धन छोडेर येशूको पछि लागे। आफ्नो कलम र कापी बाहेक तिनले अरू सबै थोक छोडे। अनि पछि लेवी अर्थात् मती नयाँ नियमको मतीको सुसमाचारको लेखक भए। यहाँ हेर्नुहोस्, लेवीले येशूलाई खोजेनन्, येशूले पहिले तिनलाई चुन्नुभयो। यसरी नै येशूले हामीलाई पनि पहिले चुन्नुहुन्छ। हामी देख्छौँ यहाँ येशू त्यहाँबाट जानुहुँदा मती भन्ने एउटा मानिसलाई मसुल उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उहाँको पछि लागे। पदसमा भनिएको छ, अनि घरमा उहाँ खाना बस्नुभएको बेला धेरै मसुल उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूका साथमा खान बसे। येशूबाट पाएको नयाँ स्वतन्त्रता र आनन्दमा खुसी मनाउनलाई मतीले आफ्नो घरमा एउटा भोज राखे र तिनले आफ्ना पुराना साथी सहयोगीहरूलाई येशूलाई भेट्न आऊ भनी निम्तो पठाए। तिनीहरूले उद्धार पाउने मौका पाएको मतीले चाहे। ख्रिस्टबाट आएका आशिषहरू मानिस आफ्नै लागि मात्र राख्नको निम्ति होइन तर अरूहरूलाई बाँड्नको निम्ति दिएका हुन्। हामी अरूहरूलाई हाम्रो नयाँ आत्मिक जीवन बाँड्दैनौँ भने त्यो जीवन ओइलै हाल्छ। पद 11 र 13 भनिएको छ, जब फरिसीहरूले त्यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूका गुरु मसुल उठाउनेहरू र पापीहरूसित खान्छन्? तर उहाँले यो सुनेर भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीलाई मात्र। तर तिमीहरू गएर सिक, यसको अर्थ के हो? म दया चाहन्छु तर बलिदान होइन, किनकि म धर्मीलाई होइन तर पापीलाई बोलाउन आए। कर उठाउने जस्ता पापी मानिसहरूसित येशूलाई खाँदै गर्नुभएको देख्दा फरिसीहरूलाई नराम्रो लाग्यो। यहाँ हामी फेरि देख्छौँ मानिसहरू कति छिटो असल कामलाई खराब भन्न उत्सुक हुन्छन्। तर येशूले भन्नुभयो, म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। येशू मानिसको शरीरको डाक्टर मात्र होइन तर मानिसको प्राण र आत्माको डाक्टर पनि हुनुहुन्छ। हाम्रो आत्माको मुख्य रोग पाप हो। येशू बाहेक मानिसको आत्माको रोग निको पार्न सक्ने अरू कुनै पनि डाक्टर छैन। यहाँ पद 13 येशूले होसे अगमवक्ताद्वारा परमेश्वरले बोल्नुभएको कुरा फरिसीहरूलाई सम्झाइदिनुभयो। बलिदान चढाएर यहुदी व्यवस्था ठिकसँग पालन गरेर हामी परमेश्वरलाई खुसी पार्न सक्छौँ भन्ने फरिसीहरूको विचार थियो। तर येशूले भन्नुहुन्छ कि परमेश्वरलाई खुसी पार्ने कुरा दया नै हो। पापीहरूबाट अलग रहनु र तिनीहरूलाई घृणा गर्नुको सट्टामा येशूले तिनीहरूलाई बोलाउनुभयो र तिनीहरूको पाप क्षमा गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो। यसपछि हामी उपवास सम्बन्धमा प्रश्न देख्छौँ। पद 14 र 15 भनिएको छ, तब युहन्नाका चेलाहरूले उहाँका आएर येशू भने, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? येशूले तिनीहरूलाई भन्नुभयो कि जन्तीहरूले दुल्ला तिनीहरूसित हुँदा शोक गर्छन् र तर ती दिन आउँछ, अब दुल्ला तिनीहरूबाट अलग गरिनेछ, तब तिनीहरू उपवास बस्नेछन्। यहुदी व्यवस्था अनुसार वर्षको एकै दिनमा मात्र अर्थात् प्रायश्चितको दिनमा यहुदीहरू उपवास बस्नु आवश्यक थियो। लेवी 23 अध्यायको 27 र 29 पद अनुसार, तर फरिसीहरूले मानिसहरूका अगाडि धार्मिकता देखा पर्नलाई अरू धेरै उपवास बस्ने दिनहरू मान्दथे। एउटा यस्तो उपवास बस्ने दिनमा फरिसी र बप्तिस्मा दिने युहन्नाका चेलाहरू उपवास बसिरहेका थिए, तर येशू र आफ्ना चेलाहरू त्यस बेला उपवास बसिरहेका थिएनन्। येशूका चेलाहरू यहुदी रीतिथितीहरू मान्दा रहेछन् भनेर कुनै कुनै यहुदीले तिनीहरूमाथि दोष लगाउन खोजे। तर येशूले भन्नुभयो, मेरा चेलाहरू किन उपवास बस्नुपर्ने हो? म संसारमा हुँदा त्यो एउटा विवाहको भोज जस्तै हो। दुल्हा उपस्थित हुँदा कोही पनि उपवास बस्दैन, त्यो बेला चाहिँ आनन्द मनाउने बेला नै हो। बप्तिस्मा दिने युहन्नाका चेलाहरूलाई उपवास बस्नु उचित थियो किनभने युहन्ना झ्यालखानामा थुनिराखिएका थिए, तर येशूका चेलाहरूलाई उपवास बस्नु उचित थिएन किनभने येशू तिनीहरूसँग अझै भइरहनु भएको थियो। उपदेशक 3:1-4 पदमा भनिएको छ, सबै कुराको लागि समय छ औ संसारमा सबै कामको बेला छ। रुने एउटा समय छ, हाँस्ने एउटा समय छ, शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। तब येशूले पद 15 भन्नुभयो कि एक दिन आउनेछ जब दुल्हा तिनीहरूबाट अलग गराइनेछ। उहाँको अर्थ यो हो कि एक दिन म यहाँबाट जानेछु र त्यही दिनमा मेरा चेलाहरूको उपवास बस्ने समय हुनेछ। पद 16 भनिएको छ, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन किनकि त्यस नयाँ टालाले वस्त्रलाई फटाउँछ र त्यो फटाइ बढ्ता खराब हुन जान्छ। नयाँ कपडाको टुक्रा पुरानो लुगामा गाँस्नु जस्तो अनुचित छ। नयाँ जीवन पाएका येशूका चेलाहरूलाई पुरानो यहुदी रीतिथिति मान्नु त्यस्तै अनुचित थियो। त्यस्तै गरेर ख्रिस्टमा भएको नयाँ जीवन र संसारको पुरानो रीतिथिति र चालचलन एक अर्कासित मिल्दैन। पद 17 भनिएको छ, औ पुराना छालाका भाँडामा नयाँ दाग मध्य हालिँदैन, नत्र त छालाको भाँडा फुट्छ र दाग मध्य पोखिन्छ र छाला नष्ट हुन्छ, तर नयाँ दाग मध्य नयाँ छालाका भाँडाहरूमा हाल्छन् र दुवै जोखिन्छ। यसरी नयाँ दाग मध्य पुरानो छालाको भाँडा वा मसाकमा हाल्न मिल्दैन। नयाँ दाग मध्य बढ्छ र छालाको भाँडा समेत नष्ट हुन्छ। नयाँ दाग मध्यको लागि तन्किन सक्ने नयाँ छालाको भाँडो चाहिन्छ, अर्थात् नयाँ आत्मिक जीवनको लागि नयाँ व्यवहार चाहिन्छ। विशेष गरी शोक र इन्साफको डर हुने बेलामा यहुदीहरू उपवास बस्थे, तर ख्रिस्टले आत्मिक शोक र इन्साफको डर हटाएर तिनको सट्टामा आनन्द र उद्धार ल्याउनु भएको थियो। त्यसै कारण यहुदीहरूले गरे जस्तै येशूका चेलाहरूका निम्ति उपवास बस्न उचित थिएन। तैपनि हामी कहिले उपवास बस्नु पर्दैन भनेर येशूले सिकाउनु भएन। विशेष प्रार्थना गर्ने समयमा र महत्त्वपूर्ण निर्णय गर्नुपर्ने समयमा उपवास बस्नु धेरै फाइदाजनक हुन्छ। आफ्नो परीक्षाको बेलामा येशू 40 दिनसम्म उपवास बस्नुभयो। कुनै व्यवस्थाको कारणबाट अथवा धार्मिक देखा पर्ने इच्छा होइन, तर परमेश्वरलाई झन् भक्तिसँग आराधना गर्न र उहाँको इच्छा झन् स्पष्टसँग बुझ्नलाई विश्वासीहरू उपवास बस्छन्। तर उपवास नबस्नेहरू भन्दा हामी उपवास बसेर झन् धर्मी ठहरिन्छौँ भनेर हामी विचार नगरौँ। बाहिरी चालचलन र रीतिथितिको पालनबाट होइन, तर शुद्ध हृदयबाट साँचो धार्मिकता उत्पन्न हुन्छ। यसपछि निम्न पदहरूमा देख्छौँ कि येशूले एक स्त्रीलाई निको पार्नुहुन्छ र एक बालिकालाई मृत्युबाट पुनः बिउतै उठाउँछन्। अहिले हामी येशूको 8 र 9 आश्चर्य कामहरूको देख्छौँ। पद 18 भनिएको छ, जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, हेर एउटा शासकले आएर येशू भन्दै उहाँलाई प्रणाम गरे, मेरी छोरी अहिले मरी, तर आएर तपाईँको हात त्यसमाथि राखिदिनुहोस् र त्यो बाँच्नेछ। यहाँ हामी यस व्यक्तिको ठूलो विश्वास देख्छौँ। भन्छन्, मेरो छोरी अहिले मरी, तर आएर तपाईँको हात त्यसमाथि राखिदिनुहोस् र त्यो बाँच्नेछ। पद 19 भनिएको छ, येशू उठेर तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि। अहिले येशू र उहाँका चेलाहरू याइरसको घरतिर लागे। पद 20 भनिएको छ, औ हेर 12 वर्षदेखि रगत बहने व्यथा भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँको वस्त्रको किनार छोइ। यहाँ हामी देख्छौँ कि त्यो सानी केटी 12 वर्षकी थिइन् र यो स्त्री चाहिँ रगत बहने व्यथाले 12 वर्षदेखि सताइरहेको थियो र तिनले विश्वासित उहाँलाई आएर छुनुभयो र निको भइन्। मित्र, येशूको वस्त्रमा कुनै शक्ति थिएन, शक्ति चाहिँ उसको विश्वासमा ख्रिस्टप्रति थियो। पद 21 र 22 भनिएको छ, किनकि त्यसले मनमनै भनेकी थिए, मैले उहाँको वस्त्र छोएँ भने मात्र पनि म निको भई जानेछु। तर येशूले फनक्क फर्की त्यसलाई देखेर भन्नुभयो, ए छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, औ त्यो स्त्री त्यही घडीदेखि निको भई। लुकाले यो आश्चर्य कर्मको बारेमा विवरणसहित जानकारी दिन्छन्। अहिले येशु यस स्त्री भएको ठाउँदेखि अगाडि याइरसको घरतिर बढ्छन्। पद 23 र 34 भनिएको छ, अनि जब येशु शासकको घरमा आइपुग्नुभयो तब बाँसुरी बजाउनेहरू र भिडले खैला बैला मचाइरहेका देख्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, हट हट, किनकि ठेटी मरेकी छैन तर निदाएकी छ। औ तिनीहरूले चाहिँ उहाँको हाँसो गरे। जब याइरस घरमा आइपुगे उहाँहरू मानिसहरू पहिले नै भेला भएर त्यस बालिकाको निम्ति शोक गरिरहेका थिए। उहाँले तिनीहरूलाई भन्नुभयो कि सानी केटी सुतेकी मात्र छिन्, मरेकी छैनन्। तब ती मानिसहरूले उहाँको हाँसो गरे। कसैले पनि विश्वास गरेनन् कि येशूले त्यस सानी बालिकालाई मृत्युबाट बिउतै उठाउन सक्नुहुन्छ, तर उहाँ मरेको लासतिर बढ्नुभयो। पद 25 भनिएको छ, तर भिडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो र त्यसको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठे। यो चाहिँ सुसमाचारको पुस्तकमा मृत्युबाट उठाउनु भएको रेकर्डमध्ये पहिलो हो। हामी 3 येशूले मृत्युदेखि बिउतै उठाएको घटना सुसमाचारको पुस्तकमा देख्छौँ। अहिले 12 वर्षदेखि रगत बहने व्याथा भएकी स्त्री निको पार्नुभयो, त्यसपछि 12 वर्षको केटीलाई मृत्युबाट उठाउनु भएपछि उहाँको नाउँ चारैतिर फैलियो। पद 26 भनिएको छ, तब यस कुराको यस त्यस मुलुकभरि फैलियो, यस कुराको यस त्यस मुलुकभरि फैलियो। यसपछि हामी येशूको 10 आश्चर्य कर्मको देख्छौँ, त्यो चाहिँ अन्धा मानिसको आँखा खोलिदिनुभयो। पद 27 भनिएको छ, अब येशू त्यहाँबाट जानुहुँदा 2 अन्धहरू कराउँदा, हे दाउदका पुत्र, हामीमाथि दया गर्नुहोस् भन्दै उहाँको पछि पछि लागे। यो कुराको ध्यान दिउँ कि यी 2 अन्धा व्यक्तिहरूले येशूलाई दाउदको पुत्र भनी पुकार गर्छन्। यो सुसमाचारमा यो अति नै महत्त्वपूर्ण कुरा हो जुनले उहाँलाई राजाको रूपमा प्रस्तुत गर्दछ। पद 28-30 भनिएको छ, औ उहाँ घरमा आउनु भएपछि ती अन्धा मानिसहरू उहाँ कहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भने के तिमीहरू विश्वास गर्दछौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, हेर यो कुरो कसैले थाहा नपाओस् है। यो अर्को उल्लेखनीय मामला हो जहाँ प्रभु तिनीहरूलाई आफ्नो जीवनमा भएको कुनै कुरा कसैलाई नबताउनु भनेर आज्ञा गर्नुहुन्छ। उहाँले कोरीलाई पनि उही कुरा भन्नुभएको थियो। यो यसको निम्ति प्रभुसँग थुप्रै कारणहरू छन्, तर एउटा चाहिँ यस अनुच्छेदमा स्पष्ट पारिएको छ। उहाँको आश्चर्य कर्मको प्रकाशले गर्दा मानिसहरूको भिड उहाँ कहाँ यति धेरै घुइचो लाग्दथे कि वास्तवमा उहाँको कार्यमा बाधा दिइरहेको थियो। पद 31 भनिएको छ, तर तिनीहरूले निस्केर त्यस मुलुकभरि उहाँको यस फैलाए। यी 2 व्यक्ति जसले चङ्गाइ पाएका थिए आफ्ना खुसी आनन्द रोक्न सकेनन्, त्यसकारण पुरा जग्गाभरि उहाँको यस फैलाए। अहिले हामी 11 आश्चर्य कर्मतिर आउँछौँ। अर्को भूत आत्माले ग्रसित व्यक्ति निको हुन्छ। पद 32-33 भनिएको छ, अब जब उहाँ निस्केर जानु हुँदै थियो तब हेर भूत लागेको एउटा लाटो मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालेपछि त्यो लाटो बोल्यो, औ इसरायलमा कहिले यस्तो देखेन भनी भिडहरू छक्क परे। यहाँ अहिले फरिसीहरूको प्रतिक्रियाको ध्यान दिनुहोस्। पद 34 भनिएको छ, तर फरिसीहरूले भने, भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ। हेर्नुहोस् है, ती फरिसीहरूले येशूको शक्तिलाई इन्कार गर्न सकेनन्। त्यो सबैलाई स्पष्ट थियो। त्यसकारण उहाँको शक्ति शैतानबाट आएको हो भनेर तिनीहरूले उहाँलाई दोष लगाइकन अनादर गर्न खोजे। पद 35 भनिएको छ, अनि येशू सब सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरमा शिक्षा दिँदै र राज्यको सुसमाचारको प्रचार गर्दै र हरेक किसिमका रोग र बिमार निको पार्दै हिँड्नुभयो। राज्यको सुसमाचार चाहिँ परमेश्वरको अनुग्रहको सुसमाचार होइन। यसको मतलब त्यहाँ दुई सुसमाचारहरू छन् भनी भिन्नता बनाउन खोजेको होइन। त्यहाँ खालि एउटै मात्र सुसमाचार छ, तर त्यहाँ यसको थुप्रै मुखहरू वा पक्षहरू छन्। राज्यको सुसमाचार चाहिँ स्वर्गको राज्य नजिकै थियो भन्ने घोषणा थियो। यसको अर्थ राजाको लागि तयार हुनु हो। यसले क्रुसमा जान लागिरहनु भएको राजालाई ग्रहण गर्ने र उहाँलाई पछ्याउने हृदय अवस्थाको माग गर्दथ्यो भनिएको छ। अनि येशु सब सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै र राज्यको सुसमाचारको प्रचार गर्दै र हरेक किसिमका रोग र बिमार निको पार्दै हिँड्नुभयो। हरेक किसिमको रोग र बिमार निको पार्दै हिँड्नुभयो। अनि महान उही परमेश्वर प्रभु आज पनि उपस्थिति हुनुहुन्छ। तपाईँको जीवनमा कस्तो किसिमको समस्या छ? उहाँ हिजो आज सधैँभरि समान परमेश्वर हुनुहुन्छ। उहाँ कहाँ विश्वास साथ आउनुहोस्। पद 26 भनिएको छ, तर भिडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितरबितर भएका थिए। मित्र, उहाँको पूरा जीवनभरि येशु मानिसहरूप्रतिको प्रेम र दयाले प्रेरित हुनुभएको थियो। मानिसहरूको निम्ति उहाँको महान प्रेमले गर्दा उहाँले आफ्नो ज्यान तिनीहरूका लागि अर्पण गर्नुभयो। दिनभरि यात्रा गरेर प्रचार गर्नुभएपछि उहाँ थाकेर पनि भिडहरूलाई त्यसै फर्काउन सक्नु भएन। तिनीहरू भेडाहरू जस्तै थिए र उहाँ तिनीहरूका गोठाला हुनुहुन्थ्यो। पद 37 भनिएको छ, तब उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, फसल त साँच्चै नै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। येशूले भिडलाई नजर लगाएर आफ्नो चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्त छ। त्यो फसल धान र मकैको होइन, तर मानिसको फसल हो। मानिसहरू कटनीको निम्ति पर्खिरहेका अन्नको बाली जस्तै हुन्, तर खेतालाहरू थोरै छन्। पद 38 भनिएको छ, यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भनी विन्ती गर। फसल चाहिँ परमेश्वरको हो, तर परमेश्वरले आफ्ना फसल हामी विश्वासीहरूमा सुम्पिदिनु भएको छ। उहाँले आफ्नो फसलको निम्ति हामीलाई जिम्मा दिनुभएको छ। येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। फसलका प्रभु अर्थात् परमेश्वर आफैले अरू खेतालाहरूलाई पठाउन सक्नुहुन्थ्यो, तर येशूले हामीलाई नै खेतालाहरूको लागि प्रार्थना गर्न अराउनुभयो। बाली काट्ने बेलामा खेतालाहरू थोरै भए भने के हुन्छ? यसको वा फसलको केही खण्ड नष्ट हुन्छ। अनि फसल नष्ट हुन्छ भने त्यसको कारण यही हुन्छ, हामीले पुग्दा खेतालाहरूलाई बोलाएका थिएनौँ। परमेश्वरको फसलको लागि हामी साँच्ची नै वास्ता गर्छौँ कि? हाम्रा वरिपरिका मानिसहरूको प्राणको निम्ति हामी फिक्री गर्छौँ कि? गर्छौँ भने हामी खेतालाहरूको निम्ति बिन्ती गर्नेछौँ। तर परमेश्वरले हाम्रो प्रार्थना पूरा गर्नुभन्दा पहिले उहाँ हामीसित एउटा प्रश्न सोध्नुहुन्छ, के तिमी आफै पनि काम गर्दछौ? कि अर्कै मानिसलाई पठाइ दिनुहोस् भने तिमी मसँग माग्दछौ? उहाँ हामीलाई भन्नुहुन्छ, पहिले तिमी आफै खेतबारीमा जाऊ र काममा लाग, अनि जब म तिमीहरूलाई सारा हृदय र बलले काम गरिरहेको देख्छु, तब म तिम्रो प्रार्थनाको उत्तर दिन्छु र तिमीलाई सहायता दिनलाई अरू खेतालाहरू पठाइदिनेछु। धेरै विश्वासीहरूले फसलमा खेतालाहरू पठाउनुहोस् भनेर परमेश्वरसित प्रार्थना गरेका छन्, अनि परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, हुन्छ, म तिमीहरूलाई नै पठाउनेछु। मित्र, सुसमाचार दिने काम सेवकहरूको मात्र होइन, तर हरेक विश्वासीहरूको जिम्मेवार हो। येशूले भन्नुभयो, तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुने ताकि तिमीहरू फल फलाउन सक। अनि हामी यसैया अगमभक्ता जस्तै हौ, जब उसले म कसलाई पठाउँ भनेर परमेश्वरले सोध्नु भएको सुने, अनि यसैयाले येशू भनेर जवाब दिए, परमप्रभु म हाजिर छु, मलाई पठाउनुहोस्। अनि येशूले भन्नुभयो, म तिमीहरूको साथ पृथ्वीको अन्तसम्म छु।
सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। फेरि एकपल्ट सुन्नुहोस्: कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। लौ त श्रोता, आजलाई बिदा चाहन्छौँ। अर्को कार्यक्रममा फेरि हामी तपाईँहरूसँग भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।